यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। एक कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्रीको भनाई। आगामी आर्थिक वर्षको बजेट विकासमुखी, महत्वाकांक्षी र प्रविधिलाई प्रोत्साहित गर्ने गरी आएको उद्योगी व्यवसायीहरूको प्रतिक्रिया। मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न क्षेत्रमा बाढ़ीले क्षति र भारतको अरूणाचल प्रदेश र आसाममा भारी वर्षापछिको पहिरोमा परि 14 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्ने बताउनु भएको छ। नेपाल बुद्धिजीवी परिषदको 11 राष्ट्रिय महाधिवेशनको आज काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले व्यक्तिगत महत्वाकांक्षा नभई राष्ट्रिय हितलाई केन्द्रमा राखेर अगाडि बढ़नुपर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा झोले भनेर आलोचना गर्ने र सबै क्षेत्रमा खोट देख्ने चिन्तनबाट माथि उठ्न र विचलित नभई राष्ट्रिय एकता र परिवर्तनको विचार बोक्न आग्रह गर्नुभयो।
हामीसँग विश्लेषणात्मक क्षमता हुनुपर्छ, सत्यमा उभिएर असत्यको खण्डन गर्नुपर्दछ, तथाकथित आलोचनात्मक चेत भनेर जेमा पनि खोट खोज्ने प्रवृत्ति यो आवश्यक छैन। कहाँ गल्ती भेटिन्छ, कहाँ खोट लाउन पाइन्छ, कहाँ अर्घ्यलाई देखाउन पाउँछ, त्यो खोजेर कुनै बौद्धिक व्यक्तित्व हुने होइन। थालिसकेको राजतन्त्रको पक्षमा म त रैतान हुन तयार छु भनेर नारा लाउन हुने, म प्रभुको दास हुन तयार मान्छे हुँ भनेर कबुलियत नामा गर्न लाज नहुने, ती झोले नहुने तथा कथित निष्पक्षताका, आलोचनात्मक चेतका, यस्ता कुराहरूका कुनै भ्रममा नपरौं। मलाई अलिकति पनि अप्ठ्यारो लाग्दैन, म जनताको झोला बोकेर हिँड्ने मान्छे हुँ। जनताका हितहरूको झोला बोक्ने, राष्ट्रका इज्जतको, राष्ट्रका हितहरूको झोला बोक्ने, परिवर्तनको झण्डा माथि उठाउने एउटा झोले हो।
प्रधानमन्त्री ओलीले देश संक्रमण कालमा रहेको र सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधार ल्याउनका लागि बुद्धिजीवी वर्गको सक्रिय र नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड़ दिनुभयो। आजै काठमाण्डुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको 5 राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले चिकित्सा क्षेत्रको महत्व मान्छेको आयुसँग जोड़िएकाले स्वास्थ्यकर्मीलाई आफ्नो राष्ट्रिय दायित्वबाट विमुख नहुन अनुरोध गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले निरंकुश राजतन्त्रमा विकास र सुशासन हुन नसकेकाले नै जनताको लामो संघर्षबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनुभयो। प्रधानमन्त्रीले गणतन्त्रको रक्षा गर्नु हरेक सचेत नागरिकको दायित्व भएकोले एकताबद्ध हुनुपर्नेमा जोड़ दिनुभयो। आजै काठमाण्डुमा कान्तिपुर मीडिया ग्रुपद्वारा आयोजित हाफ म्याराथनको शुभारम्भपछि प्रधानमन्त्री ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुनेमा पनि जोड़ दिनुभयो। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष 2082-83 लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्य मान्यता र सीमालाई अनुसरण गरिएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार संघ नाफिजद्वारा आज काठमाण्डुमा आयोजित बजेट पछिको छलफलमा उहाँले मेहनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पार्नुभयो। अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुन सक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उहाँले स्रोत अनुमान ठिकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दावी गर्नुभयो। पूर्व अर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गर्नुभयो। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्षी दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात गर्ने विश्वास दिलाउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक रहेको भन्दै महासंघले दिएका सुझाव अधिकांश समेटिएको प्रतिक्रिया दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट विकासमुखी र महत्वाकांक्षी हुनुका साथै आईटी र प्रविधिलाई ध्यानमा राखिएकोमा सराहना गर्नुभयो। नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष विष्णु अग्रवालले लगानी मैत्री वातावरण र निजी क्षेत्रको मनोबल उठाउने ढंगबाट बजेट ल्याइएको बताउनुभयो। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रवि सिंहले आगामी आर्थिक वर्ष 2082-83 को बजेट समूह लक्षित नभई समग्रमा सबै क्षेत्रलाई समेटेको बताउनुभयो। भोजपुरको पूर्वी अरूण गाउँपालिकामा 1500 क्षमताको अस्पताल भवन निर्माण भएसँगै अस्पताल संचालनका लागि गाउँपालिकाले पहल थालेको छ। पूर्वी अरूण गाउँपालिका र त्यस आसपासका नागरिकलाई विशेषज्ञ सेवा दिन सक्ने गरी अस्पताल संचालनको पहल भइरहेको गाउँपालिकाले जनाएको छ। भोजपुरबाट संवाददाता निरोज कोइरालाको रिपोर्ट।
अरूण गाउँपालिकाभित्रका मात्र नभएर छिमेकी पालिकाका नागरिकलाई समेत प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने गरी बनेको भवनमा अस्पताल सञ्चालनका लागि आवश्यक तयारी थालिएको गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो। अस्पताल सञ्चालन गरी विशेषज्ञ सेवा प्रदान गर्ने तयारी रहेको अध्यक्ष खत्रीको भनाइ छ।
कारणवश हामीले यो रिपोर्ट प्रसारण गर्न सकेनौं, त्यसका लागि हामी क्षमा चाहन्छौं। नेपालमा मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढ़ीले क्षति पुर्याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान धनकुटा सड़क खण्डको सागुरीगढ़ी गाउँपालिका 6 स्थित फेदीको 100 मिटर सड़क लेउती खोलाको बाढ़ीले बगाएको छ, जसका कारण कोशी राजमार्गको धरान धनकुटा सड़क खण्ड अवरूद्ध भएको छ। धनकुटा हुँदै जाने भोजपुर संखुवासभा ताप्लेजुङ पाँचथरको यातायात ठप्प भएको छ। आजै झापामा माईखोलाको बाढ़ीले 22 घर डुबानमा परेको पनि केसीले बताउनुभयो। नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सड़क क्षेत्रमा बाढ़ी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद व्यवस्थापनको कार्य भइरहेको बताउनुभयो। नेपालमा मनसून भित्रने सरदरभन्दा 15 दिन अगावै बिहिबार रातिदेखि मनसून भित्रिएको थियो। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिन मार्फत जानकारी गराएको छ। आगामी 3 दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहने पूर्वानुमान भए पनि बढ़दो हुने देखिएको जनाइएको छ। त्यसैले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। चीन भ्रमणमा रहनुभएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र चीनको 13 राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनिया अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङ स्वानबीच गान्सु प्रान्तको डुनह्वाङ शहरमा भेटवार्ता भएको छ। भेटमा पूर्व राष्ट्रपति भण्डारीले दुई देश बीचका समझदारीहरू विभिन्न कारणले कार्यान्वयन हुन विलम्ब भए पनि अब त्यसलाई अगाडि बढ़ाउन दुवै पक्ष क्रियाशील हुनुपर्ने बताउनुभयो। भेटमा चिनिया अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिङ स्वानले भण्डारी नेपालको राष्ट्रपति हुनुहुँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमण र त्यसवखत सम्पन्न समझदारीले दुई देशको सम्बन्धमा नयाँ आयाम थपेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क डीएनएफलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। जापानको राजधानी टोकियोमा हिजो सम्पन्न एशिया प्रशान्त दूरसंचार एटीपी 2025 मन्त्रीस्तरीय बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरूङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको बताउनुभयो। बाँकेको कोहलपुरदेखि कर्णालीसम्म विद्युत पुर्याउने उद्देश्यका साथ कोहलपुर सुर्खेत 132 केवीय विद्युत प्रसारण लाइन तान्ने काम चलिरहेको छ। प्रसारण लाइन विस्तारको काम करिब अन्तिम चरणमा पुगे पनि मुआवजा विवादले निर्धारित समयमै टुंगिने सम्भावना भने टरेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
बहुप्रतीक्षित बाँकेको कोहलपुर सुर्खेत 132 केवीय प्रसारण लाइनको काम 90% पूरा भएको छ। 159 मध्ये 155 टावर निर्माण भइसकेका छन्। 52 किलोमिटर मध्ये 38 किलोमिटर लाइन विस्तारको काम पनि पूरा भइसकेको छ। बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने 1356 रूख मध्ये 1200 रूख कटान पनि भइसकेका छन्। आयोजनाको काम पूरा हुनै लाग्दा पनि बाँकेको बानियाभार र सुर्खेतको सुब्बा कुनामा स्थानीयको अवरोध नहट्दा काम प्रभावित भइरहेको छ। कोहलपुर सुर्खेत 132 केवी विद्युत प्रसारण लाइन आयोजना निर्देशक कृष्ण खड्का।
बैजनाथ वडा नम्बर 4 को 3 टावरको समाधान छिटै भएमा 4-5 महिना करिबमा सुर्खेतमा लाइन ल्याउन सक्ने अवस्थामा छ।
स्थानीयको अवरोधका कारण बाँकेमा 3 र सुर्खेतमा 1 टावर अझै राख्न सकिएको छैन। स्थानीयले चलन चल्तीको दरेटमा मुआवजा क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै उच्च अदालत पुगे। उच्च अदालतले उनीहरूको रिट बदर गरेर काम अगाडि बढाउन आयोजनालाई आदेश पनि दियो। आफूहरू विकास विरोधी नभए पनि चलन चल्तीको दरेटमा आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने उनीहरूको माग छ। एकजना स्थानीय कमल विसी।
समुदाय लगायत सबैको त्यो जग्गा छैन, सबैको माग के हो त भन्दा कम्तीमा प्रयोग नआउने जग्गाको मूल्य उचित मूल्य हिसाब गरेर दिँदा एउटा गौरवको आयोजना हो। यो आयोजना चाहिँ अवरोध गर्न हुन्न तर उचित मूल्य नलिएसम्म दिन हुन्न भन्ने कुरा क्लियर नै हो।
पहिलो चरणमा कोहलपुरदेखि सुर्खेत, दोस्रो चरणमा सुर्खेतदेखि दैलेख र तेस्रो चरणमा दैलेखदेखि जुम्लासम्म 132 केवी विद्युत पुर्याउने लक्ष्य छ। यही आउने असार मसान्तभित्र कर्णालीमा विद्युत पुर्याउने योजना भए पनि मुआवजा विवाद कायमै रहेकाले कहिले टुङ्गो लाग्छ भन्ने यकिन छैन। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कर्णाली राजमार्ग 4 दिन मर्मतका लागि बन्द हुने भएको छ। कर्णाली राजमार्गको खुलालु लालीघाट सड़क खण्ड आगामी मंगलबारदेखि 4 दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको हो। जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सड़क स्तरोन्नतिका लागि 4 दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्लाधिकारी जनक शर्माले बताउनुभयो। भक्तपुरको चाङ्गु नारायण नगरपालिका 1 सरस्वती खेल बस पार्क स्थित 19 रोपनी 10 आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता गरी काल भैरवको मूर्ति स्थापना गरिएको छ। आर्थिक वर्ष 2060-61 थाहा भएको त्यस विषयमा अनुसन्धान पश्चात अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरमा व्यक्तिको नाममा दर्ता खारेज गरी सार्वजनिक कायम गरेको थियो। सरकारको नाममा फिर्ता आएपछि स्थानीय सरकारको पहल र नागरिकको सहभागितामा काल भैरवको विशाल मूर्ति स्थापना गरिएको चाङ्गु नारायण नगरपालिका 1 वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो। त्यस जग्गामा करिब 20 लाखमा अर्को एक मन्दिर निर्माण गर्ने, 20 लाखकै लागतमा बहुद्देश्य सामुदायिक भवन निर्माण र धार्मिक क्षेत्रको रूपमा विकास गरी पर्यटक भित्र्याउने लक्ष्य सहित काम अगाडि बढ़ाइएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो। म्याग्दीका किसानले शुरू गरेको टिम्बुर खेती लोभलाग्दो आमदानीको माध्यम बन्दै गएको छ। म्याग्दीका किसानले खोल्सा खोल्सी पाखो र खेती नहुने ठाउँमा प्राकृतिक रूपमा उम्रेका बिरूवा र बोटहरूको संरक्षण गरी आमदानी गरिरहेका छन्। आयुर्वेदिक चिकित्सामा टिम्बुरलाई धेरै रोगको औषधि मानिन्छ। पाखो जग्गामा मात्रै नभई खेती योग्य जग्गामा समेत टिम्बुर लगाएका कृषकले टिम्बुरको फल बिक्री गरेर वार्षिक 2 लाखदेखि 7 लाखसम्म आमदानी गर्दै आएका कृषि प्राविधिकहरूले बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। भारतको अरूणाचल प्रदेश र असममा भारी वर्षापछिको पहिरोमा परी 14 जनाको मृत्यु भएको छ। अरूणाचल प्रदेश, असम, मेघालय र मिजोरममा विगत 48 घण्टादेखि जारी भारी वर्षाका कारण विभिन्न स्थानहरूमा बाढ़ी पहिरो गएको बीबीसी हिन्दीमा उल्लेख छ। मृत्यु हुनेमा 4 बालबालिका र 2 महिला रहेका छन्। भारी वर्षा र हावाहुरीका कारण असम, अरूणाचल प्रदेश र मेघालयका केही जिल्लाहरूमा त्यहाँको सरकारले चेतावनी पनि जारी गरेको छ। श्रीलंकाको सिलोन विद्युत समितिले मुलुकभर भारी मनसुनी वर्षा र तीव्र हावाका कारण 50,000 भन्दा बढ़ी जनसंख्या विद्युत कटौतीका कारण प्रभावित भएको जनाएको छ। श्रीलंकामा पनि खराब मौसमका कारण करिब 6,000 मानिस प्रभावित भएका छन्। मौसम विभागले आज 30-40 किलोमिटर प्रतिघण्टाको गतिमा भारी वर्षा र तीव्र हावाको पूर्वानुमान गरेको छ, जुन आगामी 24 घण्टासम्म जारी रहनेछ। विभागले आधीको समयमा हुने क्षति कम गर्न आवश्यक सावधानी अपनाउन पनि नागरिकहरूलाई सुझाव दिएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले एशियामा शक्ति सन्तुलन बिगार्न चीनले सैन्य बल प्रयोग गर्ने तयारी गरिरहेको चेतावनी दिनुभएको छ। विश्वभरका रक्षा अधिकारीहरूको सहभागिता रहेको सांग्रीला संवादमा हेगसेथले इण्डो पेसिफिक क्षेत्रमा शक्ति सन्तुलन परिवर्तन गर्न सम्भावित सैन्य बल प्रयोग गर्ने तयारी बेजिङले गरिरहेको आरोप लगाउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले व्यापार प्रविधि र विश्वका रणनीतिक कुनाहरूमा प्रभावका विषयमा बेजिङसँग छलफल गरिरहेका बेला अमेरिकी रक्षा मन्त्रीले सिंगापुरमा आयोजित वार्षिक सुरक्षा मंचमा उक्त टिप्पणी गर्नुभएको हो। हेगसेथले चिनिया सेनाले ताइवानमाथि आक्रमण गर्ने क्षमता निर्माण गरिरहेको र वास्तविक सम्झौताका लागि पूर्वाभ्यास गरिरहेको चेतावनी दिनुभयो। जनवरीमा पदभार ग्रहण गरेदेखि ट्रम्पले चीनसँग दण्डनीय व्यापार युद्ध शुरू गर्नुभएको छ। प्रमुख एआई टेक्नोलोजीहरूमा चीनको पहुँचलाई रोक्न खोज्नु भएको छ भने बेजिङसँग क्षेत्रीय मुद्दामा विवादमा रहेका फिलिपिन्स जस्ता सहयोगीहरूसँग सुरक्षा सम्बन्धलाई गहिरो बनाउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको मनोबल बढ़ाएको सरकारवालाहरूले बताएका छन्। निजी क्षेत्रलाई व्यापारमा सरलीकरण र लगानी सुरक्षाको प्रतिबद्धता बजेटमा गरिएकाले यसले स्वदेशी तथा विदेशी लगानी बढ़ाउन मद्दत पुग्ने व्यवसायीहरूको विश्वास छ। यसैबीच औद्योगिक नगरी वीरगंजका उद्योगी व्यवसायीले आगामी आर्थिक वर्षको बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन्। बजेटमा विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरूका 3 वर्षको भाड़ा छूट दिने भनिएको छ। यस्तै बजेटमा औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको 30% भन्दा बढ़ी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा दिने पनि उल्लेख गरिएको छ। वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बजेटले समग्रमा निजी क्षेत्रलाई आशा जगाएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत विद्युतीय सवारी साधनमा कर वृद्धि नगरेको कुरालाई पनि उद्योगी व्यवसायीले सकारात्मक रूपमा लिएका छन्। सरकारले भारतीय पर्यटकले साथमा ल्याउन पाउने 25,000 रूपियाँको सीमा हटाएको छ। आगामी आर्थिक वर्षको बजेटले हवाई तथा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकले नेपालमा विनिमय हुने 5,000 अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक साथमा ल्याउन पाउने व्यवस्था गरेपछि भारतीय पर्यटकले साथमा ल्याउन पाउने 25,000 रूपियाँको सीमा हटेको हो। बजेटको यो प्रावधानले पर्यटकलाई सुविधा हुनुसँगै खर्च गर्ने क्षमता बढ़ाउने होटल एसोसिएशन अफ नेपाल हालले जनाएको छ। नेपालको प्रसिद्ध धार्मिक स्थलहरू पशुपतिनाथ क्षेत्र, मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारीसँगै पर्यटकीय नगरी पोखरा, जनकपुर, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको आगमन बाक्लो हुने गर्दछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्रमणि त्रिपाठी। अब खेल समाचार रमेश टमटाबाट।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ 24 गते प्रज्ञा स्मृति प्रथम महिला तथा पुरूष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। ब्रेकुटी मण्डप स्थित नेपाल पुलिस क्लबमा हुने सो प्रतियोगितामा पुरूषतर्फ 5 वजन समूह बीच र महिलातर्फ खुला प्रतिस्पर्धा हुने प्रतिष्ठानका निर्देशक गंगा दाहालले जानकारी दिनुभयो। पुरूषतर्फ 60, 65, 70, 75 तथा 75 केजी तौलभन्दा माथिका समूहबीच प्रतिस्पर्धा हुनेछ। यस वर्ष प्रतिष्ठानले पहिलो संस्करणमा शारीरिक सुगठन खेलमा आबद्ध खेलाड़ी सबैलाई समेट्ने गरी राष्ट्रिय स्तरको खुला शारीरिक सुगठन प्रतियोगिता गरेको हो। लीला सेन्चुरी मेमोरियल U16 लुम्बिनी प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टोली रूपन्देहीको टीम च्याम्पियन बनेको छ। भैरहवामा सम्पन्न फाइनल खेलमा दाङलाई 62 रनले पराजित गर्दै रूपन्देही च्याम्पियन बनेको हो। रूपन्देहीको जितमा लक्ष्मण कुमारले उत्कृष्ट बलिङ गरे। भैरहवा स्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले निर्धारित 35 ओभरमा 24 ओभर 5 बल खेल्दै सबै विकेट गुमाएर 131 रनको मध्यम योगफल बनायो। रूपन्देहीका लागि सिद्धार्थ ढकालले 54 रनको अर्धशतकीय पारी खेले। 45 बलको सामना गरेका उनले 4 चौका र 4 छक्का प्रहार गरे। 132 रनको लक्ष्य पछ्याएको दाङ 22 ओभर एक बलमा सबै विकेट गुमाएर 69 रनमै समेटियो। प्रतियोगितामा रूपन्देहीका लक्ष्मण कुमार म्यान अफ द फाइनल घोषित भए। लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रूपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय U16 क्रिकेटका लागि लुम्बिनी प्रदेश स्तरीय टीम छनौट गर्न प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितालाई भैरहवाका व्यवसायी रामकिशन विकले आफ्नै स्वर्गीय श्रीमती लीला सेन्चुरीको नाममा मुख्य प्रायोजन गरेका त्यहाँबाट हाम्रा संवाददाता शशी पन्थीले जानकारी दिनुभयो। ताप्लेजुङमा शनिबार बिहान सम्पन्न सिदिङवा म्याराथनमा पुरूषतर्फ विभीषण लिङदेन र महिलातर्फ जुही राई प्रथम भएका छन्। प्रथम सिदिङवा धाम पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथन प्रतियोगितामा लिङदेन र राई अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन्। यस्तै म्याराथनमा पुरूषतर्फ फिदिम नगरपालिका 4 5 थरका विशाल राई दोस्रो र ताप्लेजुङकै मैवा खोला गाउँपालिका 6 फाकुम्बाका प्रकाश लिम्बु तेस्रो भएका छन्। 13 कान्तिपुर हाफ म्याराथनको उपाधि आर्मीका धावक खड्क बहादुर खड्का र ओलम्पियन धाविका सन्तोषी श्रेष्ठले जितेका छन्। दुवै पहिलो पटक च्याम्पियन बनेका हुन्। खड्क बहादुरले 1 घण्टा 6 मिनट 47 सेकेण्डमा दौड़ पूरा गरे। धादिङकी सन्तोषीले 1 घण्टा 23 मिनट 28 सेकेण्डमा दौड़ सकिन्। एपीएफका धावक गोपीचन्द्र पार्की तेस्रो भए। उनले 1 घण्टा 8 मिनट 48 सेकेण्डमा दूरी पार गरेका थिए।
अब मौसम। आगामी 24 घण्टामा कोशी मधेश बागमती गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाड़ी भूभागमा आंशिक बदली रही कोशी प्रदेश र मधेश प्रदेशको केही स्थानहरू तथा बाँकी पहाड़ी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको एक स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै तथा बाँकी उच्च पहाड़ी तथा हिमाली भूभागका एक स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, वर्षा 26.9 मिलिमिटर। काठमाडौँको अधिकतम 30.4 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस, वर्षा 2.3 मिलिमिटर। पोखराको अधिकतम 31.5 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 32.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 36.2 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। समृद्धि, राष्ट्रिय हित र परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ़नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड़। एक कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित भएको प्रधानमन्त्रीको भनाई। आगामी आर्थिक वर्षको बजेट विकासमुखी, महत्वाकांक्षी र प्रविधिलाई प्रोत्साहित गर्ने गरी आएको उद्योगी व्यवसायीहरूको प्रतिक्रिया। मनसून भित्रिएको 24 घण्टा नबित्दै पूर्वी नेपालका विभिन्न क्षेत्रमा बाढ़ीले क्षति र भारतको अरूणाचल प्रदेश र आसाममा भारी वर्षापछिको पहिरोमा परि 14 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।